करते हैं। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला रसूलिहिल करीम अम्मा बाद फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम रब्बी श्रह ली सदरी व यस्सिर ली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين। हमने बात की थी अल्लाह ताला के अस्मा की पहचान के ज़रिए उसकी मोहब्बत हासिल करने की। आज इंशाअल्लाह ताला हम अल्लाह ताला के एक इस्म को जानेंगे। उससे पहले आपको ये बता दूं कि उलमा कहते हैं अल्लाह ताला के बारे में इल्म हासिल करना आदि तौहीद है, यानी तौहीद मुकम्मल कब होती है, जब अल्लाह को जाना जाए और फिर उसकी इबादत की जाए, ये पूरी होती है। तो आदि तौहीद क्या? अल्लाह को जानना, और कोई इल्म इससे बढ़ के नहीं है जो अल्लाह के नामों का इल्म है, उसकी सिफात का इल्म है। अल्लाह ताला ने ख़ुद कुरान करीम में फरमाया ए इल्म और ए अलमु, जान लो, इल्म हासिल करो। किस चीज़ का? आगे आप देखेंगे अक्सर आयात में अल्लाह ताला की कोई ना कोई सिफत बयान हुई है। ए इल्म अन अल्लाह गफूर रहीम, ए इल्म अन अल्लाह शदीदुल इक़ाब, इस तरह से। तो ये अल्लाह ताला का हुक्म है कि इल्म हासिल करो उसकी इन सिफात का जो अब हम कर रहे हैं। सोचिए हम कैसे उसकी इबादत कर सकते हैं अगर हमें पता ही नहीं है वो कौन है। हम कैसे उससे मोहब्बत कर सकते हैं अगर हमें इल्म ही नहीं है उस ज़ात का, और हम कैसे उससे डर सकते हैं अगर हम जानते ही नहीं हैं वो कौन है। तो ये इल्म बेइंतहा ज़रूरी है, उसकी ताकतों का, उसकी जो कुदरतें हैं उनका, उसके जो रहम है, उसका जो इल्म है, उसके समी होने का, बसीर होने का, ये इल्म लेना ज़रूरी है। और कोई चीज़ ऐसी नहीं है जो ईमान को बढ़ाती हो सिवाय अल्लाह ताला के नामों के इल्म के और सीरत के। ठीक है, आप कुरान करीम पढ़ के, नमाज पढ़ के, इसके ज़रिए भी अपने ईमान को बढ़ाते हैं, मगर उलमा कहते हैं सबसे ज़्यादा इन दो तरीक़ों से ईमान बढ़ता है। और आप देखेंगे इंशाअल्लाह ताला हम जैसे जैसे अल्लाह ताला के सिफात को जानेंगे फौरी उससे मोहब्बत बढ़ेगी। आप सल्लल्लाहु अलैहि वसल्लम एक दफ़ा तहज्जुद में सजदे में थे और आयशा रज़ियल्लाहु ताला अन्हा फरमाती हैं कि मैं उठी तो मैंने आप सल्लल्लाहु अलैहि वसल्लम को सरगोशियां करते सुना। आप फरमा रहे थे सुभानकल्ला उहसी सनाअन अलैक अंत कमा असनई तआला नफसिक, ए अल्लाह तू पाक है, अल्लाह मैं तेरी सना नहीं कर सकता, मैं तेरी सना करने से कासिर हूँ, मेरे अल्फाज हक ही अदा नहीं कर सकते। तेरी तारीफ तो वैसे ही है जैसे कि तूने खुद अपनी तारीफ फरमाई है। यानी ये कौन फरमा रहे हैं? नबी आखिरुज़्ज़मां, जिनके इल्म से बढ़ के किसी और का इल्म नहीं था, जो अल्लाह ताला को सबसे ज़्यादा जानते थे, वो फरमा रहे हैं अल्लाह मैं तेरी तारीफ़ करने से कासिर, अल्लाह हक नहीं अदा हो सकता, वो अल्फाज ही नहीं है जिनसे तेरी तारीफ़ की जाए। और अल्लाह ताला की तारीफ़ करने के लिए अस्माए हुसना जो हैं वो बेहतरीन अल्लाह की तारीफ़ हैं। वलिल्लाहिल अस्माउल हुस्ना फदऊ बिही, अल्लाह ताला ने खुद फरमाया कि उसी के लिए हैं तमाम ये अच्छे अच्छे नाम। हुस्ना का मतलब क्या? परफेक्ट नाम है। हम खुद नहीं अल्लाह को नाम दे सकते कोई कि मुझे ये नाम अच्छा लग रहा है तो ये मैं अल्लाह के लिए ये नाम तजवीज़ कर देती हूँ, ये हम नहीं कर सकते। ये अल्लाह ताला ने खुद जो नाम अपने लिए तजवीज़ कर दिए कुरान में है या हदीस में है, वही हैं उसके अस्मा। और ना ही हमें करने चाहिए कि हम खुद से कोई नाम रखें, क्योंकि अगर हम खुद रखेंगे तो उसमें कोई नक्स होगा, कोई ऐसी बात होगी, और अल्लाह ताला तमाम नकायस से पाक है। तो आज हम अल्लाह ताला का नाम देखते हैं अल्लाह। ये कुरान करीम में 2500 मरतबा आया है, पास कहते हैं इससे भी ज़्यादा मरतबा। अगर आज मैं आपसे पूछती हूँ, आप लोग माशाल्लाह कुरान के स्टूडेंट्स भी हैं यहाँ पे और बहुत بہت سارے ایسے لوگ بھی ہیں جو کہیں نہ کہیں قرآن کریم کا علم لے رہے ہیں. اللہ کا مطلب کیا ہے؟ آج تک جس رب کو پوج رہے ہیں اس کے نام کا معنی کیا ہے؟ بچپن سے یہ لفظ سن رہے ہیں, کیا کبھی یہ سوچا یہ واٹ ڈز اٹ مین؟ اللہ کا لغوی معنی جو لغت میں ڈکشنری میننگ ہے نا, علماء کہتے ہیں الالہ سے ہے, ال اور الہ ان کو کمبائن کر دیا گیا تو اللہ بن گیا. یہ اللہ تعالیٰ کا اس میں عالم ہے, یعنی صفاتی نام نہیں ہے, اس کا ایک ذاتی نام ہے. اس کا معنی جو بیان کیا جاتا ہے چار معنی لیے جاتے ہیں. نمبر ون معبود, یعنی جس کی عبادت کی جائے. نمبر ٹو ملجا, جس کی پناہ لی جائے, جس کی طرف گھبراہٹ میں رخ کیا جائے, مدد حاصل کی جائے. نمبر تھری محبوب, محبوب یعنی جس سے شدت کے ساتھ محبت کی جائے, شدید محبت جس سے کی جائے. اور نمبر فور جس کے بارے میں عقلیں حیران ہوں, یعنی اس کے ہر کام کو دیکھے ایسٹونشڈ رہ جائیں, دنگ رہ جائیں اس کے ہر عمل کے اوپر, اس کے ہر کام کے اوپر, اس کے یہ جو ساری تخلیق ہے یہ سب چیزیں اس کی دیکھ کے عقل جو ہے نا ادراک نہیں کر سکتی, کمپریہینڈ نہیں کر سکتی. تو اب آپ دیکھیں کہ جب آپ اللہ بولتے ہیں تو آپ کیا کہہ رہے ہوتے ہیں, محبوب, معبود جس سے میں پناہ لیتی ہوں, گھبراہٹ میں جس کی طرف رخ کرتی ہوں, جس کی باتوں سے میں حیران ہو جاتی ہوں. اچھا جی, شرعی معنوں میں, شریعت میں اللہ کا مطلب کیا ہے؟ اللہ وہ ہے جس کی عبادت کی طرف بندوں کے دل مائل ہوتے ہیں. کس طرح سے؟ انتہائی محبت اور عظمت کے ساتھ. کیا آپ نے کبھی ایسا سوچا کہ جب آپ اللہ کہتے ہیں تو اس کے اندر جو جذبہ ہے کون سا ہے؟ انتہائی محبت کا اور عظمت کا. ہم تو کیا چیز ہیں, ان ناموں کی تعریف بیان کرنا یا ان ناموں کو کی تفسیر کرنا یہ تو ہمارے جیسے لوگوں کے لیے ایک یعنی ناممکن سی بات ہے, اور ایک ایسی چیز ہے کہ جیسے مولانا تھانوی صاحب نے ایک موقع پہ فرمایا تھا کہ اللہ تیرا نام اتنا عظمت والا ہے کہ ہم ہزار بار بھی مشک و عنبر سے اپنی زبان کو دھو کے تیرا نام لیں تو بھی اس کا حق ادا نہیں ہو سکتا, اتنا مقدس نام ہے تیرا. اور دیکھیں آپ دنیا کے لوگ جو ہوتے ہیں ان کے ناموں کے ساتھ حضرت فلاں اور پھر رحمت اللہ علیہ اور پھر فلاں اور پتہ نہیں کیا کیا, مطلب آگے پیچھے چیزیں لگائی جاتی ہیں ان کی ایک عظمت بیان کرنے کے لیے, ان کا ایک شرف بیان کرنے کے لیے, ان کی عزت کے لیے. ہم انسانوں کے ساتھ جتنی زیادہ جس کو مرتبہ دیتے ہیں ان کو اتنے ہی زیادہ آگے پیچھے ان کے کچھ نہ کچھ ایسے الفاظ لگاتے ہیں. اللہ تعالیٰ کا نام تو سب سے بابرکت ہے, اسی لیے علماء کہتے ہیں اللہ جل جلالہ کہو یا اللہ تعالیٰ کہو یا اللہ سبحانہ و تعالیٰ کہو, یہ تو اللہ تعالیٰ کا ایک کرم ہے ہمارے اوپر. اگر وہ بھی اپنے نام کے ساتھ یہ کہہ دیتا کہ میرے نام کے مطابق اس کے آگے پیچھے الفاظ رکھو تو ہم تو وہ الفاظ ہی بولتے بولتے رہ جاتے اور کبھی اس کا نام ہی نہ لے سکتے. تو اس نے ہمیں, اس کا کرم ہے, اس نے ہمیں اجازت دے دی کہ ہم اس کا نام ایسے ہی لے سکتے ہیں. ورنہ جتنا بابرکت, جتنا عظیم اس کا نام ہے تو آپ اس طرح سے کرتے رہیں تو آپ تو مطلب کبھی لے ہی نہیں سکتے. اور اللہ تعالیٰ کی جو ضرورت ہے انسان کے اندر ہے, اس کی فطرت میں پروگرامڈ ہے. آپ دیکھیں جب کوئی مشکل ہوتی ہے, کتنا بھی کوئی گناہگار ہو منہ سے کیا نکلتا ہے, یا اللہ. किसी पे अचानक कोई आफत टूट पड़े तो कोई एथीस्ट बंदा भी होता है ना, वो कहता है ओ गॉड, कितना भी कोई अल्लाह से गाफिल हो, मुसीबत के आने पे अंदर से आवाज उठती है हाय अल्लाह, ये क्या है? इसका मतलब अंदर कहीं तड़प है, इस रूह के अंदर पहचान है अल्लाह की कि एक अल्लाह है। इस रूह को जिस दिन अल्लाह से जोड़ दिया ना, उस दिन इसको करार आ जाएगा। ये जो सारी बेचैनियां होती हैं, एंग्जाइटीज होती हैं, डिप्रेशन होते हैं, वो इसलिए कि रूह कटी हुई है अल्लाह से। रूह के अंदर तलब है रब की, रूह से जुड़ना चाहती है। और अल्लाह ताला कौन है? 33 टाइम्स कुरान करीम में अल्लाह के वर्ड इस लफ्ज के साथ आयात शुरू हो रही हैं। और एक आयत जो बहुत मशहूर है, जिसमें अल्लाह ताला का बेहतरीन तरीके से तारुफ अल्लाह ताला ने खुद कराया, हम नहीं उसका तारुफ करा सकते, अल्लाह ताला ने अपना खुद तारुफ फरमाया कि अल्लाह कौन है। अल्लाह ला इलाहा इल्ला हु, अल्लाह नहीं कोई माबूद सिवाय उसके, अल हय और अल कय्यूम, जिंदा है और सबको कायम रखने वाला है, ना उसे ऊंग आती है ना नींद आती है, उसी के लिए है, उसी की मिल्कियत में है जो भी आसमानों और जमीन में है। कौन है जो उसकी इजाजत के बगैर उसके सामने शिफात कर सके? वो जानता है जो आगे है और जो पीछे है, फ्यूचर पास्ट, और अब ऐसे भी आगे पीछे। इंसान जो है वो इसकी इजाजत के बगैर किसी चीज के इल्म का अहाता नहीं कर सकते। उसकी कुर्सी की वुसत ने आसमानों जमीन को घेर रखा। कुर्सी क्या है? जो उलमा ने फरमाया जो फुट स्टूल होता है उसको कुर्सी कहा गया। और कुर्सी कितनी बड़ी है इसके बारे में जब इंसान, यानी उसकी तो खैर अकल वो ही, जैसे मैंने आपको कहा इदराक ही नहीं कर सकती, कुर्सी का भी इदराक नहीं कर सकती। इब्ने अब्बास फरमाते हैं सातों जमीनें और सातों आसमान। सातों जमीनें, एक तो हमारी ये जमीन है, उसके अलावा कितनी जमीनें होंगी, अल्लाह आलम। और सातों आसमान, आसमान ये जो हमारा फर्स्ट आसमान है ना, पहला आसमान दुनिया है, इसमें है ये सारी गैलेक्सीज, ये सारे जितने यूनिवर्सेज हैं, जितने ये वो कहते हैं कि हमारा सोलर सिस्टम तो बहुत ही छोटा है, जितनी भी और जो कायनात जिसको हम कहते हैं, सारे यूनिवर्सेज इस आसमान के अंडर हैं। ठीक है, इससे अबव और 6 आसमान है जिनकी मखलूक क्या है हमें नहीं पता। सातों जमीनें सातों आसमान अगर फैला दिए जाएं, सबको मिला दिया जाए, तो भी कुर्सी के मुकाबले में ऐसे होंगे जैसे एक रिंग होता है किसी चटियल मैदान में। वो सबसे बड़ा दुनिया का डेजर्ट कौन सा है, जो भी है उसके अंदर सोचें कि एक रिंग पड़ा हुआ है। इस तरह से ये सब मिला दिए, सब अब सोचें कितनी गैलेक्सीज हैं, कोई मिल्की वे है तो कौन कौन सी अभी तक जितनी इंसानों ने डिस्कवर की हैं उन्हीं को देखें आप। अगर अभी तो बहुत सारा इल्म है जो हमें पता ही नहीं, हमें नहीं पता कि और क्या क्या है कायनात में, सब को मिला दें तब ये इतनी सी हलके के बराबर है जैसे एक पूरे डेजर्ट में छोटा सा एक रिंग पड़ा हो। इस तरह है कुर्सी के मुकाबले में। और हदीस में है कुर्सी अर्श के मुकाबले में ऐसे ही है जैसे एक रिंग पड़ा हुआ है एक चटियल मैदान में। सुभान अल्लाह, फरमाया उसकी कुर्सी जो है ना उसने आसमानों जमीन को घेर रखा है। ये सिर्फ फुटस्टूल है, अब इसे हम इमेजिन नहीं कुछ करेंगे, जस्ट आपको बताने के लिए, हमारी इमेजिनेशन नहीं जा सकती वहां और ना ही ऐसा इमेजिन करना चाहिए। सही हदीस में है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मर्तबा खड़े होकर सहाबा कराम को 4 बातें बताई थी। फरमाया अल्लाह ताला सोता नहीं है ना नींद उसकी जात के लायक है, वो तराजू का हाफिज है, जिसके लिए चाहे झुका दे जिसके लिए चाहे ना झुकाए, दिन के अमाल रात से पहले और रात के अमाल दिन से पहले उसकी तरफ ले जाए जाते हैं, यानी हमारा रिकॉर्ड ना उसकी तरफ चढ़ता है। अल्लाहु अकबर, इसके सामने नूर या आग के पर्दे हैं, अगर वो हट जाएं तो उसके चेहरे की तजलियां यानी जो रेज है ان تمام چیزوں کو جلا دیں جن تک اس کی نگاہ پہنچے. سبحان اللہ. یعنی اللہ تعالیٰ کے آگے نور کے پردے ہیں اور اللہ تعالیٰ کا کرم ہے کہ اس کا حجاب نور ہے, وہ حجاب میں ہے. سبحان اللہ. یاد رکھیں جو بھی خوبصورت ویلیوبل چیز ہے نا, اللہ تعالیٰ نے اس کے لیے حجاب کا حکم دیا. اللہ تعالیٰ خود حجاب میں ہے. سبحان اللہ. آپ صلی اللہ علیہ وسلم نے فرمایا, ایک اور حدیث میں آتا ہے, اللہ نور ہے, اس کا حجاب نور ہے, اگر وہ اپنے حجاب کو ہٹا دے تو اس کے نور کی جو کرنیں ہیں وہ جہاں تک پہنچیں گی ساری مخلوق کو جلا دیں گی. تو کہاں تک پہنچیں گی اللہ تعالیٰ کے نور کی کرنیں؟ کہاں تک پہنچیں گی؟ انفینٹ. ایک جگہ پہ آتا ہے 70,000 نور کے پردے ہیں اس کے آگے, 70,000 نور کے پردے. جب موسیٰ علیہ السلام نے فرمایا تھا اللہ میں تجھے دیکھنا چاہتا ہوں, اللہ تعالیٰ نے فرمایا تم مجھے دیکھ نہیں سکتے ہے موسیٰ. اب موسیٰ علیہ السلام نے جب ضد کی تو اللہ تعالیٰ نے فرمایا کہ اس پہاڑ کی طرف دیکھو, اگر یہ برداشت کر لیتا ہے میری تجلی کو تو تم مجھے دیکھ سکتے. اور موسیٰ علیہ السلام نے پھر کیا دیکھا تھا؟ پہاڑ ریزا ریزا ہو گیا اللہ کی تجلی سے, اور موسیٰ علیہ السلام بے ہوش ہو گئے. یہ نگاہیں اس دنیا میں اس کا ادراک نہیں کر سکتی. اللہ تعالیٰ وہاں پہ جنت میں انسان کو وہ پاورز دے گا کہ پھر وہ اللہ کا دیدار کر سکے, اور اس دن نور کے پردے اٹھیں گے. آپ کو پتا ہے فرشتوں نے بھی اللہ تعالیٰ کو دیکھا نہیں ہوا. سبحان اللہ. تو وہ دن کیا ہوگا کہ جب یہ انسان, اس کو اللہ تعالیٰ اتنی سعادت دے گا, یہ اللہ کا دیدار کرے گا. اللہ تعالیٰ وہ دن ہمیں دکھائے. یا اللہ تعالیٰ ہم تجھ سے دعا کرتے ہیں کہ تو ہمیں وہ دن دکھائے جس دن ہم تیرے چہرے کی طرف دیکھیں. اور اللہ ہم تجھ سے ملاقات کا شوق رکھتے ہیں. یہ دعا کیجیے اللہ تعالیٰ سے, اللہ ہم تیرے چہرے کی طرف دیکھنے کی لذت کا سوال کرتے ہیں تجھ سے, اور تجھ سے تیری محبت مانگتے ہیں. یہ محبت مل گئی تو بس سارے ہی کام ہو گئے. اس کو اللہ کی محبت مل جائے تو پھر دیکھیں, جس نے سب سے بڑے کو اپنے ساتھ کر لیا. وہ ایک واقعہ نہیں آپ کو میں نے بتایا تھا پہلے بھی, کہ ایک بادشاہ نے ایک بہت بڑا دربار سجایا چیزوں سے, بہت قیمتی چیزوں سے, اور اس نے کہا کہ اتنے اتنے ٹائم میں جو جو کوئی چیز لینا چاہے لے سکتا ہے. لوگ انٹر ہوئے, ان کا ٹائمر چل گیا, لوگوں نے جلدی جلدی چیزیں سمیٹنا شروع کر دی. شروع میں ہی انٹر ہوئے, شروع کی ساری چیزیں سمیٹ سمیٹ کے لے جانے لگے. جتنا جتنا اس دربار میں آگے آتے جاتے تھے قیمتی سے قیمتی چیزیں ہوتی جاتی تھی, لیکن لوگ شروع کی چیزیں اٹھا رہے تھے. ایک بڑھیا اس دربار میں انٹر ہوئی اور چلتی چلی گئی, چلتی چلی گئی. بادشاہ نے کہا ہوا تھا جو جس چیز پہ ہاتھ رکھ لے گا وہی اس کی ہو جائے گی. وہ چلتی چلی گئی اور بادشاہ تک پہنچ گئی اور اس کے اوپر اپنا ہاتھ رکھ دیا اور کہا کہ میں تجھے مانگتی ہوں, میں تجھے لینا چاہتی ہوں, کیونکہ جب بادشاہ مل گیا تو ہر چیز مل گئی. تو جو اللہ کو پا لیتا ہے, جو اللہ کی محبت پا لے, پھر کیا چیز پیچھے رہ جاتی؟ اس نے تو سب سے بڑے کو پا لیا. پھر قبر کیا اور حشر کیا اور سب سبھی چیزیں آسان ہو گئی نا, اس نے اس رب سے دوستی کر لی. کیونکہ ہر سہارا, ہر دوست, ہر رشتہ ٹوٹ جانے والا ہے, ہر رشتہ پیچھے رہ جانے والا ہے سوائے ایک اس کے رشتے کے. کہ قبر میں انسان کے ساتھ کوئی بھی نہیں جاتا اگر جس نے اللہ تعالیٰ کے ساتھ اپنا تعلق بنا لیا. تو اللہ اس کے ساتھ قبر میں بھی ہے, اللہ اس کے ساتھ حشر میں بھی ہے, اللہ تعالیٰ اس کے ساتھ ہر مرحلے پہ ہے, دنیا میں بھی اللہ اس کے ساتھ ہے. ان اللہ معنا. آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا نا حضرت ابوبکر صدیق سے, لا تحزن ان اللہ معنا, غم نہ کرو اللہ ہمارے ساتھ ہے. اس وقت جب کافر سر پہ آ چکے تھے, ہجرت کا موقع تھا, اور آپ صلی اللہ علیہ وسلم اور ابو بکر صدیق تنے تنہا ہیں اور کافر سر پہ کھڑے ہیں غار سور کے. ہم نہ کرو اللہ ہمارے ساتھ ہے. دنیا کی مشکلوں میں بھی پھر انسان کو سکون ہوتا ہے, مجھے کیا غم, اللہ جو ہے میرے ساتھ. موسیٰ علیہ السلام نے آگے سمندر تھا پیچھے فرعون تھا, کیا فرمایا تھا, انما یا ربی سیہدینی, میرے ساتھ میرا رب ہے وہ ضرور میری رہنمائی کرے گا. تو جو رب کو دوست بنا لیتا نا اس دنیا میں, اس دنیا میں اس کو قرار آ جاتا ہے, کوئی مشکل مشکل ہی نہیں رہتی, اس کو بڑا مان ہوتا ہے میرا رب میرے ساتھ ہے نا. یہ مشکل کیا مشکل ہے, یہ مصیبت کیا مصیبت ہے, کوئی مصیبت بڑی نہیں لگتی. پھر یہاں پہ چھوٹے چھوٹے کانٹیکٹس کسی کے پاس ہوتے ہیں نا, کہ فلانے پریزیڈنٹ کے ساتھ, فلانے منسٹر کے ساتھ, فلان گورنر کے ساتھ, ان کے ساتھ ہماری دوستی ہے جی, فلانے کے ساتھ ہمارے کانٹیکٹس ہیں, فلانے کے ساتھ ہماری رشتہ داری ہے. لوگوں کے بہت دماغ آسمان پہ ہو جاتا ہے, وہ کہتے ہیں اب کیا ہمیں پرواہ ہے, فلاں ہمارا رشتہ دار, فلاں ہمارا جاننے والا. جس نے دوست اللہ کو بنا لیا پھر اس کو بھی کوئی ڈر رہے گا؟ وہ اتنے سے انسانوں کے سہارے کے اوپر کتنا مان کرتے ہیں اور کتنا ان کو بھروسہ ہوتا ہے اور کتنے وہ نڈر ہو جاتے ہیں. تو جس نے رب کائنات کو ساتھ ملا لیا اس کو کبھی ڈر رہے گا کسی چیز کا؟ ابن قیم بڑی پیاری بات فرماتے ہیں, فرماتے ہیں جو بھی اللہ کو اس کے نام کے ساتھ پکارتا ہے قلیل یا کثیر مگر حق ادا نہیں کر سکتا, جو بھی اللہ کو اس کے نام کے ساتھ پکارتا ہے اس کا کوئی خوف ایسا نہیں ہے جو زائل نہ ہو جائے, کوئی مصیبت ایسی نہیں ہے جس کو وہ دور نہ کر دے, اور نہ کوئی عمل ایسا ہے جس کو وہ کھول نہ دے, نہ کوئی تنگی ایسی ہے جس کو وہ وسعت میں نہ بدل دے. یعنی اللہ تعالیٰ ایسا ہے کہ یہ ساری صفات اللہ کی ہیں, کوئی خفیف یا کمزور ایسا نہیں ہے کہ پھر وہ اللہ کو پکارے تو اللہ اس کو قوت نہ دے, کوئی ذلیل ایسا نہیں ہے کہ وہ اللہ سے مانگے تو اللہ تعالیٰ اس کی ضرورت نہ پوری کرے, اس کو عزت نہ دے, کوئی فقیر ایسا نہیں ہے جو اللہ کے ساتھ تعلق بنا لے تو وہ اس کو غنی نہ کر دے, کوئی وحشت رکھنے والا ایسا نہیں ہے کہ وہ اللہ کو پکارے اور اللہ اسے اپنے سے مانوس نہ کر دے, کوئی مصیبت زدہ, کوئی بڑے سے بڑے کرب میں مبتلا ایسا نہیں ہے جو اللہ سے مانگے تو اللہ اسے عطا نہ کرے. اَمَّن يُجِيبُ الْمُضْطَرَّ إِذَا دَعَاهُ وَيَكْشِفُ السُّوءَ, ہم نے پڑھا ہوا نا یہ, بھلا کون ہے جو بے قرار اس کو پکارتا ہے اور وہ اس کی دعا قبول کرتا ہے. کوئی بے قرار بھی جب اس کو پکارتا ہے وہ اس کی دعا بھی قبول کرتا ہے, اس کی تکلیف کو دور کرتا ہے, وہ کون ہے بھلا؟ اللہ کے سوا کوئی نہیں. فرمایا کوئی مغلوب ایسا نہیں ہے کہ وہ اللہ کو پکارے اور اللہ اس کی مدد کو نہ آئے, کوئی مجبور ایسا نہیں ہے جب وہ اپنی مجبوری میں اللہ کو پکارے اور وہ اس کی مجبوری کو دور نہ کرے, کوئی شر ایسا نہیں ہے کہ کوئی آہیں بھرنے والا فریاد کر لے اللہ سے اور اس کا شر رفع نہ ہو جائے. یہ وہ نام ہے جس سے ہر طرح کا غم دور ہو جاتا ہے, اور کوئی ایسا گناہگار نہیں ہے جو اللہ سے توبہ کرے اور وہ اس کو معاف نہ کرے, جو اللہ سے نیکیوں کی توفیق مانگے پھر اللہ کے توفیق نہ دے. کائنات میں کبھی ایسا نہیں ہوا کہ جو اللہ کو دل سے یقین کے ساتھ پکارے اور اللہ کی طرف سے اس پکار کا جواب نہ آئے, وہ جواب ضرور دیتا ہے, وہ ضرور سنتا ہے, اور ساری مخلوق اس اللہ کو پہچانتی ہے. مگر کتنے افسوس کی بات ہے, جس کو اس نے سب سے زیادہ عقل دی, شعور دیا, کوئی اس کو نہیں پہچانتا, اس کو یہ بھی نہیں پتا کہ اللہ کون ہے, اس کو یہ بھی نہیں پتا اللہ کا مطلب کیا ہے, وہ جانتا ہی نہیں اپنے اللہ کو, جانتا ہی نہیں ہے کہ وہ رب ہے کون. وہ امیدیں دوسروں سے لگاتا ہے, वो भरोसे दूसरों पे करता है। अब देखिए इकबाल ने कहा ना, बुतों से तुझको उम्मीद है, खुदा से ना उम्मीदी, मुझे बता तो सही और काफरी क्या है, कुफर और क्या है कि उम्मीदें किसी और से बांध रहे हैं। वो जो अला कुल्ली शैन कदीर है उसको छोड़ के लोग दूसरों के दरों पे जा रहे हैं। तो ये अल्लाह ताला का जो नाम है इसके बारे में उलमा फरमाते हैं कि यही इस्मे आज़म है। इस्मे आज़म का आपको पता है क्या? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि अल्लाह ताला का एक इस्मे आज़म है, उसके ज़रिए जो दुआ मांगी जाए वो कबूल होती है, जो दुआ मांगी जाए। लेकिन ये नहीं बताया कि वो इस्मे आज़म कौन सा है, स्पेसिफिक नहीं बताया। तो अब उलमा की अपनी राय, हाँ आप सल्लल्लाहु अलैहि वसल्लम ने ये बताया फ़लाँ जगह पर इस्मे आज़म है, फ़लाँ सूरत में इस्मे आज़म है, तो बड़ी जो भी मेहनत के बाद बाज़ उलमा कहते हैं अल्लाह जो अल्लाह ताला का इस्म है यही इस्मे आज़म है। बाज़ ने कहा या हय्यू या क़य्यूम ये इस्मे आज़म है, जैसे मैंने आपको कल बताया था। बाज़ कहते हैं रहमान इस्मे आज़म है। बाहर कैफ बहुत ज़्यादा उलमा दो नामों के ऊपर ज़्यादातर उनका है, अल्लाह और या हय्यू या क़य्यूम, हय्यू और क़य्यूम इसकी तरफ ज़्यादा है कि ये इस्मे आज़म है। और लफ्ज़ अल्लाह में जलाली सिफात है, अल्लाह ताला की अजमत का बयान है, उसके इलाह होने का बयान है। ये ऐसा अल्लाह ताला का नाम है कि इसमें कोई हर्फ भी अगर आप हटा दें तो भी माना ख़त्म नहीं होता, फिर भी वो कंप्लीट है। अल्लाह का पहला हर्फ अलिफ, अलिफ को अगर हटा देंगे तो लिल्लाह बाकी रह जाएगा, अल्लाह के लिए, यानी मोहब्बत सिर्फ अल्लाह के लिए, मोहब्बत के लायक सिर्फ और सिर्फ अल्लाह की ज़ात है। अगर पहला नहीं हटाते आप दूसरा हटा देते हैं, मसलन लाम आप हटा देते हैं तो इलाह रह जाएगा जिसका मतलब माबूद है। अगर पहले दोनों हरूफ अलिफ और लाम हटा दें तो लहू बाकी रह जाएगा जिसका माना है उसी के लिए। अगर पहले तीनों हरूफ हटा देते हैं तो हु बाकी रह जाएगा जो उसी ज़ात की तरफ इशारा है। तो ये इटसेल्फ एक कंप्लीट वर्ड है, कोई इसका हर्फ कोई इसका हिस्सा बेमाना नहीं है, और हर हर्फ में दावत मोहब्बत है, हर हर्फ में। अल्लाहु अकबर, ऐसा भी किसी और का नाम हो सकता है? आप देखें आज तक लोगों ने बुतों को पूजा मगर किसी ने किसी बुत का नाम अल्लाह नहीं रखा। अल्लाह ताला का ये नाम ऐसा यूनिक है, और जो तमाम असमाए हुस्ना है ना उनकी निस्बत इस इसम की तरफ है, हु अल्लाहु लज़ी, जैसे हम जब असमाए हुस्ना शुरू करते हैं कि अल्लाह वो है जो रहमान है, जो रहीम है, जो मलिक है, जो कुद्दूस है, सारे हम ये नहीं कहते वो जो रहमान है वो अल्लाह है, नहीं, अल्लाह वो है जो रहमान रहीम, यानी वो सारी सिफात है मगर नाम असल अल्लाह है। और आप देखें पूरी नमाज के हर रुकन में हम अल्लाह 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 की तकरार करते हैं, अल्लाहु अकबर सुभाना का अल्लाहुम्मा, अल्लाहुम्मा भी क्या है उसमें मीम जो है वो या के लिए, यानी या अल्लाह, पहले उसमें भी अल्लाह ही है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सुभाना का अल्लाहुम्मा, फिर समी अल्लाहु लिमन हमीदा, अत्तहियातुलिल्लाह, ये अस्सलामु अलैकुम रहमतुल्लाह। और तमाम अज़कार में भी आप देख लें अल्लाह के नाम की तकरार है, सुभाना रहमान नहीं है, अर्रहमानु अकबर नहीं है, अल्लाहु अकबर, अल्हम्दुलिल्लाह, इंशाअल्लाह, माशाअल्लाह, इन्ना लिल्लाह, देखिए सारे अज़कार में आप अल्लाह 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 नाम की तकरार सुनेंगे। और इस नाम के साथ जिस चीज़ को भी शुरू किया जाए उसमें बरकत होती है, इस नाम के साथ, यानी ये नाम इतना बाबरकत है। इसीलिए हमें आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या बताया कि हम हर काम को शुरू करने से पहले बिस्मिल्लाह पढ़ें, यानी अल्लाह के नाम के साथ। बिस्मिल्लाह क्या है? अल्लाह के नाम के साथ। यानी हम फरमाया कि जब अल्लाह का नाम लेके तुम दरवाज़ा बंद करते हो तो शैतान वो दरवाज़ा खोल नहीं सकता, گھڑے کا منہ بند کیا کرو اللہ کا نام لے کے، برتن اوندے کیا کرو، یعنی جب انسان رات کو سونے لگتا ہے تو برتنوں کو ڈھکے، مشکیزوں کو ڈوری سے باندھ دیا کرو اللہ کے نام کے ساتھ. تو اللہ کا نام لینے سے حفاظت ہوتی ہے، بسم اللہ میں اللہ کا نام ہے نا، بسم الرحمن نہیں ہے. اور یہ دیکھیں کہ جو باقی اللہ تعالیٰ کے نام ہیں، مثلا رحمان ہے، رحیم ہے، الملک ہے، القدوس، ان سب میں جب یا لگاتے ہیں تو الف لام ہٹا دیا جاتا ہے. جیسے یا الرحمان نہیں کہتے، یا رحمان یا رحیم، جب یا لگے گا تو الف لام ہٹ جائے گا. لیکن اللہ وہ اسم ہے اللہ تعالیٰ کا، یا بھی لگائیں تو الف لام اس کے اندر ساتھ اس کے اندر ملا ہوا ہے، پھر آپ الف لام ہٹاتے نہیں ہیں. جب ہم شیطان سے اللہ کی پناہ لینا چاہتے ہیں تو تب بھی اللہ اسم کے ساتھ لیتے ہیں، اعوذ باللہ، اعوذ بالرحمن نہیں کہتے، اعوذ بالرحیم نہیں کہتے. کھانے کے وقت بھی فرما لیا بسم اللہ پڑھ لیا کرو تو برکت ہوگی، ورنہ شیطان ساتھ کھانے لگتا ہے. گھر میں انٹر ہو تو بسم اللہ پڑھ کے انٹر ہو، جب کپڑے تبدیل کرو تو بسم اللہ کر کے کرو. اس طرح سے آپ جو جنات ہیں، شیاطین ہیں، ان کی نظروں کے مطلب ان کی نظروں سے ایکسپوز نہیں ہوتے آپ، پردہ آ جاتا ہے آپ کے اور ان کے درمیان جب بسم اللہ کہتے ہیں. اور جس مجلس میں اللہ کا ذکر نہ ہو، حدیث میں آتا ہے وہ مجلس انسان کے لیے قیامت کے دن حسرت بن جائے گی کہ میں کیوں اس مجلس میں چلا گیا تھا. اتنا پیارا یہ اللہ تعالیٰ کا نام ہے. اور امام رازی یہ اپنی تفسیر کبیر میں لکھتے ہیں کہ ایک دفعہ عیسیٰ علیہ السلام کا گزر ایک قبر پہ ہوا جس میں میت کو عذاب دیا جا رہا تھا. دوبارہ وہاں سے گزر ہوا تب دیکھا کہ قبر میں رحمت کے فرشتے ہیں، عذاب کی جگہ وہاں پہ مغفرت ہے. تو تعجب ہوا آپ کو، اللہ تعالیٰ سے دعا کی کہ اللہ یہ میرے اوپر کھول یہ معاملہ، کہ یہ کیا معاملہ ہے. اللہ تعالیٰ نے ان کی طرف وحی بھیجی کہ یہ بندہ گناہ گار تھا جس کی وجہ سے عذاب میں تھا، مرتے وقت اس کی بیوی حاملہ تھی، اس کا بچہ پیدا ہوا، وہ بچہ اس نے مکتب میں داخل کرا دیا، استاد نے اسے پہلے دن بسم اللہ الرحمن الرحیم پڑھایا، تب مجھے اپنے بندے سے حیا آئی کہ میں زمین کے اندر اسے عذاب دیتا ہوں جبکہ اس کا بیٹا زمین کے اوپر میرا نام لے رہا ہے. سبحان اللہ، یہ اس نام کی برکت ہے. اللہ اکبر. تو یہ اللہ تعالیٰ کا نام بہت پاورفل نام ہے. ویسے تو اللہ تعالیٰ کے اسماء حسنہ آپ سوچتے ہوں گے 99 ہے، یعنی کہ صرف 99 نہیں ہے، اللہ تعالیٰ کے اسماء جو ہے نا وہ انفینٹ ہے، انفینٹ. مگر ان میں یہ 99 ہم پھر کیوں کہتے ہیں؟ 99 سمجھ لیں اسپیشل نیمز ہیں، اسماء حسنہ ہیں، ٹھیک ہے. ادروائز اللہ تعالیٰ کے تو نام بہت سارے ہیں، اور ان کو میں نے آپ کو جیسے کل حدیث بتائی تھی کہ جو ان کو یاد کر لے گا وہ جنت میں داخل ہوگا. یاد کرنے کا مطلب یہ نہیں صرف رٹا مار لینا، یاد کرنے کا مطلب سب سے پہلی اس میں چیز آتی ہے، اسا کا لفظ ہے نا، جس کا مطلب ہے سمجھ لینا ان کو، نمبر ون. نمبر ٹو ان کے ذریعے دعائیں کرنا. نمبر تھری ان کے مطابق عمل کرنا، یعنی جب یہ نام سمجھ لیا تو اب ہمارے عمل میں آنا چاہیے. جیسے آج ہم نے جو نام سمجھا ہے وہ معبود ہے، مدد کے لیے اس کی طرف مڑنا ہے، پناہ کے لیے اس کی طرف جانا ہے. عقل حیران ہو جائے، عقل کیسے حیران ہوگی جب اس کو کبھی غور و فکر ہی نہ کرے اگر اس کی نشانیوں میں، عقل حیران ہے. اور محبوب، سبحان اللہ، جو محبوب ہے، کبھی اللہ کا نام لیتے ہوئے اس سوچ کے ساتھ آپ نے یہ لفظ ادا کیا تو اسی طرح اور جو نام ہے، مثلا ہم انشاءاللہ آگے جو پڑھیں گے سمیع ہے، بصیر ہے، تو واقعی پھر ہمیں اس طرح سے سوچنا چاہیے کہ اللہ تعالیٰ ہمیں دیکھ رہا ہے، اللہ تعالیٰ ہمیں سن رہا ہے، یہ سب چیز ہونی چاہیے پھر، ٹھیک ہے. وقت چونکہ اتنا نہیں ہوتا تو اس لیے انصاف تو نہیں ہو سکتا کسی بھی اسم کے ساتھ، صرف جسٹ ہلکا سا ہم ٹچ کر لے پاتے ہیں اتنے تھوڑے ٹائم میں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.